यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। एनसेलको लाभकर सम्बन्धी मुद्दा जित्न सहयोग पुर्याउने सबै पक्षलाई सरकारद्वारा धन्यवाद ज्ञापन। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई प्रदेश सभाका 100% सदस्यद्वारा विश्वासको मत। र रूसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा 11 जनाको मृत्यु, 28 जना घाइते। अब समाचार विस्तारमा। मन्त्री परिषदको बैठकले एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले पूँजीगत लाभकर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेकोमा त्यस मुद्दामा नेपाल सरकारलाई सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले मुद्दा नेपाल सरकारले जितेपछि नेपाल सरकारको 60 अर्ब भन्दा बढ़ी रकम जोगिएकाले सबै सहयोगी पक्षलाई धन्यवाद दिने निर्णय गरेको हो। बैठकमा आगामी बजेटका सन्दर्भमा सत्तारूढ़ दलहरूबीच असन्तुष्टि रहेको विषयमा पनि छलफल भएको र आगामी बैठकमा त्यस विषयमा विस्तृत छलफल गरी समस्याको समाधान गरिने निष्कर्षमा पुगेको बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले जानकारी दिनुभयो। सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले समसामयिक विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा गठबन्धनको बैठक, बजेटका सम्बन्धमा गठबन्धन दलको धारणा लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री प्रचण्डले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकता अनुसार मिलाएर जान सकिने बताउनुभयो। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो आकस्मिक रूपमा बोलाइएको प्रदेश सभा बैठकमा उपस्थित कुल 103 प्रदेश सभा सदस्य मध्ये मुख्यमन्त्रीको पक्षमा 100% मत प्राप्त भएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सभाको हिजको बैठकले सरकारको आगामी आर्थिक वर्ष 2080-81 नीति तथा कार्यक्रम पारित गरेको छ। बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2080-81 नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो। त्यसअघि बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाब दिनुहुँदै सरकारले गरीबी निवारण, रोजगारीको सृजना, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हिजो भर्ना हुनु भएको छ। चिकित्सकहरूको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई 24 घण्टासम्म निगरानीमा राखी उपचार भइरहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र चिनिया जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र परामर्श दात्री सम्मेलनका अध्यक्ष हु निङबीच हिजो ग्रेट हल अफ पीपुल्समा भेटवार्ता भएको हो। भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको र भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिबद्ध रहने बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 15 दिनभित्र आफ्नो कार्यालय अन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ। मन्त्रालयले राजपत्रांकित र राप अनंकित छुट्टा छुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको जनाएको छ। सर्वोच्च अदालतले सशस्त्र संघर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुको कारण देखाउन आदेश दिएको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता डाक्टर बाबुराम भट्टराईका नाममा कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिएको हो। तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र संघर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो। त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेश गर्न आग्रह गरेको छ। सम्बन्धन प्राप्त दुई वा दुई भन्दा बढ़ी क्याम्पस पूर्ण रूपले एक आपसमा गाबी समायोजन हुन चाहेमा यही असार मशान्तसम्म योजना निर्देशनालयमा निवेदन पेश गर्न आग्रह गरेको हो। त्रिवीले हिजो सम्बन्धित इच्छुक क्याम्पसलाई समायोजन हुन चाहने क्याम्पसले आफ्नो क्याम्पसमा वा संचालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7# डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जून 14 दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्दछन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। दादुरा प्रकोपबाट 16 जिल्लामा 1000 भन्दा बढ़ी संक्रमित भएका छन्। स्वास्थ्य विभागको कल्याण महाशाखाले 16 जिल्लामा 1003 जनालाई दादुरा भएको तथ्याङ्क सार्वजनिक गरेको हो। सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई 3 भागमा वर्गीकरण गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधन सम्बन्धी मापदण्ड 2080 मस्यौदा जारी गरेको हो। विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार 4 गते भित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय परामर्श इमेल तथा फेसबुक पेज मार्फत पठाउन अनुरोध गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको 13 महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान शुरू गरेको छ। हिजो बिहान 9:45 बजे निगमको 158 सीट क्षमताको न्यारो बड़ी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। मलेसियाबाट 90 यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरवा स्थित विमानस्थलमा 31 यात्रु ओह्रालेर काठमाडौँका लागि भरेको नेपाल वायुसेवा निगमका सहप्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा 11 जनाको मृत्यु भएको छ। युक्रेनको एक आवासीय क्षेत्रमा भएको आक्रमणमा 11 जनाको मृत्यु हुनुको साथै 28 जना घाइते भएका छन्। पछिल्ला दिनमा रूस र युक्रेन बीचको युद्ध थप चर्किँदै गएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एनसीएलको लाभकर सम्बन्धी मुद्दा जित्न सहयोग पुर्याउने सबै पक्षलाई सरकारद्वारा धन्यवाद ज्ञापन। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई प्रदेश सभाका 100% सदस्यद्वारा विश्वासको मत। र रूसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा 11 जनाको मृत्यु, 28 जना घाइते। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।